यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। विद्यार्थीलाई देशभित्रै भविष्य देख्ने वातावरण निर्माण गर्न शिक्षाको गुणस्तर र अवसरहरू बढ़ाउनु पर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोड़। सरकारसँग 4 बुधे सहमतिपछि नेपाल पेट्रोलियम ट्याङ्कर संघद्वारा आन्दोलन फिर्ता, आजैदेखि इन्धन आपूर्ति शुरू हुने। 6 किलो सुनसहित 1 चिनिया नागरिक पक्राउ। र भारतको पश्चिम बंगाल स्थित दार्जीलिङमा रेल दुर्घटना, कम्तीमा 15 जनाको मृत्यु। अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभित्र भविष्य देख्ने वातावरण सृजना गर्नका लागि शिक्षा र व्यवस्थापनको गुणस्तर अभिवृद्धि गर्नुपर्ने बताउनु भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयको 4थो दीक्षान्त समारोहलाई आज चितवनमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले शैक्षिक गुणस्तर वृद्धि गरेर युवा पुस्तालाई स्वदेशमै अवसर छ भन्ने सन्देश प्रवाह गर्न निर्देशन दिनुभयो। प्रधानमन्त्री प्रचण्डले कृषि विज्ञानमा भर्ना हुने विद्यार्थी र भेटेरिनरीमा आवेदन दिने विद्यार्थीको संख्या बढ़िरहेको तथा भेटेरिनरी विषयमा विद्यार्थी संख्या 100% बढ़ाउने पहल भइरहेको जानकारी पाउँदा खुशी लागेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयका वैज्ञानिकहरूले भैंसीको बेमौसमी प्रजननको प्रविधि, गहुँको गर्मी सहन गर्न सक्ने जातको विकास लगायतका प्रविधि विकास गरेको प्रति खुशी व्यक्त गर्नुभयो। आगामी दिनमा विश्वविद्यालयको निम्ति आवश्यक जनशक्तिको व्यवस्थापनमा सरकारको तर्फबाट सहयोग रहने प्रधानमन्त्रीले विश्वास दिलाउनुभयो। प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयले निर्माण गरिरहेको संकाय, कलेज तथा विज्ञान केन्द्रहरूको शैक्षिक भवन, एकीकृत अनुसन्धान प्रयोगशाला, जैविक सुरक्षा प्रयोगशाला छिटो सम्पन्न गर्न निर्देशन दिनुभयो। आजै चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले बजेट समग्रमा सन्तोषजनक रहेको बताउनुभयो। उहाँले सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एलेक्स भान ट्रोस सेनबर्गले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री निवास बालवाटारमा आज साँझ भएको भेटमा उहाँहरूबीच नेपालको विकास र विश्व बैंकले नेपालमा पुर्याउँदै आएको सहयोग लगायत विविध विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले स्थिर विकास साझेदार विश्व बैंकले विगत 6 दशक भन्दा बढ़ी समयदेखि नेपालको विकास र वित्त पोषणमा भरपर्दो स्रोत उपलब्ध गराउँदै आएको बताउनुभयो। नेपालमा जलवायु परिवर्तनको असरबाट नराम्रोसँग प्रभावित भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले जलवायु न्यायका लागि नेपालले निरन्तर विभिन्न अन्तर्राष्ट्रिय मञ्च मार्फत वकालत गर्दै आएको र त्यसमा विश्व बैंकको महत्वपूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। सो अवसरमा विश्व बैंकका निर्देशक ट्रोस सेनबर्गले नेपालको आर्थिक विकासमा विश्व बैंकबाट आवश्यक पर्ने सहयोग गर्न तयार रहेको बताउनु भएको थियो। जर्मनीको भ्रमणमा रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेललाई आज बर्लिनमा जर्मन सरकारले गार्ड अफ अनरको सम्मान दिएको छ। राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति बीच द्विपक्षीय भेटवार्ता हुनु अघि सो सम्मान दिएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। त्यस अवसरमा प्रथम महिला सविता पौडेल सहित राष्ट्रपति पौडेलले तत्कालीन पूर्वी र पश्चिम जर्मनी बीचको भत्किएको बर्लिन फर्खालको अवलोकन समेत गर्नुभएको छ। सरकारसँग 4 बुधे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको आन्दोलन फिर्ता भएको छ। आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा द्विपक्षीय बीच भएको वार्तामा 4 बुधे सहमति भएको हो। बजारमा आजदेखि इन्धनको सहज आपूर्ति हुने नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। आयल निगमका संचालक समिति अध्यक्ष एवं वाणिज्य सचिव दिनेश कुमार घिमिरेको रोहबरमा भएको वार्तामा सहमति जुटेको हो। सहमति पत्रमा निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्ट र संघका अध्यक्ष ईश्वर लामाले हस्ताक्षर गर्नुभयो। सुर्खेतको सदरमुकाम वीरेन्द्रनगर नगरपालिका 11 पिपिरामा इनार सफा गर्ने क्रममा निसासिएर 2 जनाको मृत्यु भएको छ। स्थानीय तोर्णविकको घरको इनार सफा गर्ने क्रममा निसासिएर वीरेन्द्रनगर 11 का 32 वर्षीय विद्याप्रसाद रेग्मी र 31 वर्षीय लक्ष्मी कणेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी वीरेन्द्र वीर विश्वकर्माका अनुसार अक्सिजन कमी भएपछि बेहोश भएका 2 जनालाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पुर्याइए पनि अस्पतालले उनीहरूलाई मृत घोषणा गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले 6 किलो सुनसहित 1 चिनिया नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा 37 वर्षीय चिनिया मूलका नागरिक सोनाम गुरूङ रहेको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो। पक्राउ परेका गुरूङको घरबाट प्रहरीले 48 लाख नगद पनि बरामद गरेको सीआईबीले जनाएको छ। मेलम्ची खानेपानी विकास समितिले मनसुन जन्य विपदबाट आयोजनामा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरेको छ। ठूलो वर्षा भएर मेलम्ची नदी धमिलो हुन शुरू भएको 10 मिनट भित्रै मेलम्ची बन्द गर्न सकिने समितिका कार्यकारी निर्देशक रत्नलामी छानेले बताउनुभयो। दैनिक 17 करोड़ लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिए पनि हाल मेलम्ची खानेपानी आयोजनाबाट दैनिक 20 करोड़ लिटर हाराहारीमा पानी वितरण भइरहेको निर्देशक लामी छानेले जानकारी दिनुभयो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न।
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईँको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीभित्र विचारमा कुनै मतभेद नरहेको दावी गर्नुभएको छ। अखिल नेपाल महिला संघ समाजवादीले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पार्टीले नेता कार्यकर्ताहरूको सामूहिक छलफलबाट नै आगामी महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक सांगठनिक लगायतका दस्तावेजहरू तयार पार्नुले पनि विचारमा कुनै मतभेद नरहेको पुष्टि हुन गएको तर्क गर्नुभयो। उहाँले पार्टीले आगामी महाधिवेशनबाट नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित रूपमा अगाडि सार्ने भएकाले त्यसका लागि आवश्यक सुझाव दिन पार्टीका नेता कार्यकर्तालाई आह्वान गर्नुभयो। बाढ़ी पहिरोका कारण ताप्लेजुङका विभिन्न गाउँका 25 घर परिवार विस्थापित भएका छन्। बाढ़ी पहिरोका कारण उच्च जोखिममा रहेका 13 र जोखिममा रहेका 12 गरी 25 घर परिवार विस्थापित भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ। श्रीगंजंगा गाउँपालिका 6, मामाङखेका 5, सिदिङवा गाउँपालिका 4, साबलाखुका 8 घर, मिक्वा खोला गाउँपालिका 5 का 4 र फुङलिङ नगरपालिका 10 का 6 परिवार विस्थापित भएका कार्यालयले जनाएको छ। मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद ईद उल जोहा आज देशका मस्जिदमा मनाइँदैछ। देशभरका मस्जिदमा बकर ईद मनाइएको हो। मुस्लिम धर्मावलम्बीले आज बिहान स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ़िसकेपछि एक आपसमा शुभकामना आदान प्रदान गर्ने चलन रहेको छ। भारतको पश्चिम बंगाल स्थित दार्जीलिङमा रेल दुर्घटना हुँदा कम्तीमा 15 जनाको मृत्यु भएको छ। एक मालगाड़ीले कञ्चनजंगा एक्सप्रेसको रेललाई पछाडिबाट ठक्कर दिँदा भएको दुर्घटनामा करिब 30 जना घाइते भएका छन्। घटनामा 3 जना रेलवेका कर्मचारीको पनि मृत्यु भएको अधिकारीले बताएका छन्। भारतमा प्रत्येक दिन 14,000 रेलमा 12 करोड़ भन्दा बढ़ी यात्रुले यात्रा गर्ने गर्दछन्। कञ्चनजंगा एक्सप्रेसको रेलले प्रत्येक दिन भारतको उत्तर पूर्वी शहरहरूमा यात्रा सहज गर्ने गर्दछ। साउदी अरबमा हज यात्राका क्रममा अत्यधिक गर्मीका कारण कम्तीमा 14 जना जोर्डनका नागरिकको मृत्यु भएको छ। जोर्डनको विदेश मन्त्रालयले आफ्ना 14 नागरिकको अत्यधिक गर्मीका कारण मृत्यु भएको पुष्टि गरेको छ। 17 जना बेपत्ता भएका र उनीहरूको खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। एएफपी समाचार एजेन्सीका अनुसार इरानी रेड क्रिसेन्टले 5 जना इरानी हज तीर्थयात्रीको पनि मृत्यु भएको पुष्टि गरेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
विश्व ब्याङ्क समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ आईडीएको 21औं तेस्रो बैठक भोलिदेखि काठमाडौँमा शुरू हुने भएको छ। बैठकमा भाग लिन विश्व ब्याङ्कका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान टोर्सनबर्ग सहित विश्व ब्याङ्कका उपाध्यक्षहरू र उच्च अधिकारीहरू काठमाडौँ आउनु भएको छ। बैठकमा भाग लिन आउनुभएका विश्व ब्याङ्कका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान टोर्सन लगायतका उच्च पदाधिकारीहरूले सोमबार अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेटवार्ता गर्नु भएको छ। भेटमा अर्थमन्त्री पुनले बैठक नेपालमा आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। विश्व ब्याङ्क समूहका उच्च अधिकारीहरूको काठमाडौँमा हुने बैठकले नेपालको अन्तर्राष्ट्रिय स्तरमा ख्याति बढ़ने समेत अर्थमन्त्रीले उल्लेख गर्नुभयो। बैठक सफल पार्न नेपाल सरकारका तर्फबाट सम्पूर्ण सहयोग हुने प्रतिबद्धता पनि भेटका क्रममा अर्थमन्त्रीले व्यक्त गर्नुभयो। मन्त्री पुनले पाइपलाइनमा रहेका 2 ठूला जलविद्युत आयोजना माथिल्लो अरूण र सुनकोशी निर्माणमा विश्व ब्याङ्क ब्याङ्कले देखाएको निरन्तरको चासो र प्रतिबद्धताको सराहना गर्नुभयो। भेटमा विश्व ब्याङ्कका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले नेपाल र विश्व ब्याङ्क बीच लामो साझेदारी रहेको चर्चा गर्दै नेपाललाई विश्व ब्याङ्कले सधैँ उच्च प्राथमिकतामा राखेको बताउनुभयो। अस्ट्रेलियाका प्रमुख दुई आर्थिक नगरहरू सिडनी र मेलबर्नमा बसोबास गर्ने गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरिएको छ। गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नेपाल राष्ट्र ब्याङ्क तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा भएका दुई छुट्टा छुट्टै कार्यक्रमहरूमा नेपालमा लगानीको अवसर, लगानीका सम्भावित क्षेत्रहरू र लगानी गरेर नाफा फिर्ता लैजान पाउने व्यवस्था लगायतका विषयहरूमा छलफल भएको छ। नेपाली अर्थतन्त्रमा लगानीका सम्भावना र ब्याङ्किङ सेवा विषय छलफल कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेकोले अस्ट्रेलियाका गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गरी फाइदा लिन आह्वान गर्नुभयो। अध्यक्ष ढकालले नेपालमा लगानीका असीमित सम्भावना रहेको र लगानीको वातावरण पनि राम्रो बन्दै गएकोले नेपालको जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषिजन्य उद्योगहरूमा लगानीको प्रचुर सम्भावना रहेको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल राष्ट्र ब्याङ्कका डेपुटी गभर्नर बमबहादुर मिश्रले कुनै पनि विदेशी व्यक्ति तथा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान कुनै समस्या नरहेको बताउनुभयो। कार्यक्रममा ग्लोबल आईएमई ब्याङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले सम्भावित आयोजनाहरू लिएर आयमा आवश्यक पर्ने पुँजी जुटाउन ब्याङ्कहरूले गैर आवासीय नेपालीहरूलाई ऋण सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा गैर आवासीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा उपयुक्त वातावरण बनेमा गैर आवासीय नेपालीहरूले नेपालमा लगानीका उपयुक्त अवसरहरू खोजिरहेको बताउनुभयो। छलफलमा सहभागी गैर आवासीय नेपालीहरूले त्यहाँबाट नेपाल आउने रेमिटेन्सलाई औपचारिक ब्याङ्किङ च्यानल मार्फत नेपाल आउने प्रभावकारी व्यवस्था गर्न नेपाल राष्ट्र ब्याङ्कको ध्यान आकर्षण गराउनु भएको गैर आवासीय नेपाली संघ अस्ट्रेलियाले जनाएको छ। तनहुँको डुम्रेदेखि बन्दीपुरसम्मको केबल कार व्यावसायिक रूपमा सञ्चालनमा आएको छ। बन्दीपुर केबल कार एवं पर्यटन लिमिटेडले निर्माण गरेको केबल कार सहित अन्य संरचनाका लागि 6,29,00,00,000 लगानी गर्ने योजना अनुसार पहिलो चरणमा केबल कार निर्माण गरिएको हो।
अब खेल समाचार अजय बमबाट।
आईसीसी टी20 विश्वकपमा आफ्नो अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। नेपाल बंगलादेशसँग 21 रनले पराजित भएको हो। बंगलादेशले दिएको 107 रनको लक्ष्य पछ्याएको नेपाल 19.2 ओभरमा 85 रनमा समेट्यो। हार बिहोरीसँगै नेपाल लगातार दुई खेलमा टेस्ट राष्ट्र विरूद्ध जित हासिल गर्नबाट चुकेको छ। बंगलादेश पनि सुपर 8 प्रवेश गरेको छ। नेपालका लागि कुशल मल्लले 27, दिपेन सिंहले 25 र आरिफ शेखले 17 रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। छैठौं विकेटका लागि कुशल र दिपेन्द्रले 52 रनको साझेदारी गरे। बंगलादेशका लागि तान्जिङ हसन, सकिबले 4, मुस्ताफिजुर रहनले 3, सकिब अल हसनले 2 र तस्किन अहमदले 1 विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश 19.3 ओभरमा 106 रनमै समेटियो। बंगलादेशका लागि सकिब अल हसनले 17, साइदित हुसेन र मोहम्मदुल्लाले समान 13, तस्किन अहमदले अभिजित 12, लिटोन दासले 10 रन बनाए। नेपालका लागि सुम्पाल कामी, कप्तान रोहित कुमार पौडेल, दिपेन्द्र सिंह ऐरी र सञ्जीव लामिछानेले समान 2 विकेट लिए। अमेरिकाको डालसमा पहिलो खेलमा नेदरल्याण्डसँग 6 विकेटको दुर्भाग्यजनक हार भोगेको नेपालको दोस्रो खेल अमेरिकाकै फ्लोरिडामा थियो, जहाँ वर्षाका कारण श्रीलंका विरूद्धको खेल हुन सकेन। एमुस भेल रंगशालामै शनिबार भएको तेस्रो खेलमा नेपाल अन्तिम बलमा दक्षिण अफ्रिकासँग 1 रनले स्तब्ध भएको थियो। आईसीसी टी20 विश्वकपको यात्रामा नेपालले समुचरणको 3 खेलमा पराजय भोग्दा वर्षाका कारण 1 खेलमा 1 अङ्क मात्रै लिन सक्यो। आईसीसी टी20 एसिया क्वालिफायर खेलेर विश्वकपको मञ्चमा गएको नेपाली टोलीले टेस्ट नेसनलाई बलिङबाट कम स्कोर रोके पनि ब्याटिङ भने चल नसक्दा दक्षिण अफ्रिका र बंगलादेशसँगको खेल हार नपुग्यो। शुरूमा 2 खेल अमेरिका र बाँकी 2 खेल वेस्ट इन्डिजमा खेलेपछि अब नेपाली टीम स्वदेश फिर्ता हुनेछ। सन् 2014 पछि नेपाली टोली विश्वकप खेल्नु आफैमा उपलब्धि भए पनि अगाडिको यात्रा तय गर्न भने असफल भयो। सुपर 8 पुग्न असफल भएसँगै 2026 विश्वकपका लागि फेरि छनौट चरण खेल्नु पर्नेछ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भूभागका 1-2 स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विद्यार्थीलाई देशभित्रै भविष्य देख्ने वातावरण निर्माण गर्न शिक्षाको गुणस्तर र अवसरहरू बढ़ाउनु पर्नेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जोड़। सरकारसँग चार बुधे सहमतिपछि नेपाल पेट्रोलियम ट्याङ्कर संघद्वारा आन्दोलन फिर्ता, आजैदेखि इन्धन आपूर्ति शुरू हुने, 6 किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ र भारतको पश्चिम बंगाल स्थित दार्जीलिङमा रेल दुर्घटना, कम्तीमा 15 जनाको मृत्यु। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।